नमस्कार। बद्लिँदो भूटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बद्लिँदो नेपाली जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भूटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौं। फैलदै गएको सिप र क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आजको कार्यक्रम पानी प्रयोगका पछिल्लोतिर रहेको परिवर्तित जीवनशैलीका बारेमा केन्द्रित छ। पूर्वाञ्चलमा पानीका कारण बढ़ेको आर्थिक गतिविधिका सन्दर्भमा पछिल्लो समय शरणार्थी शिविरमा बढ्दो मिनरल वाटरको प्रयोगका बारेमा चर्चा गर्छौ।
रिसेटलमेन्टले गर्दा होला कि त्यो पैसा हुँदैन क्या, गन्तीमा आउँदैन पनि होला, यसो 25-30 रुपियाँ जस्तो कुरा त होइन।
अब एउटा कुरा त इकोनोमिक सेन्समा हेर्दाखेरि उसको युटिलिटीको कुरा पनि हुन्छ होइन। युटिलिटी भनिन्छ जुन पावर अफ सेटिस्फाइङ वान्स भनिन्छ नि, त्यही भएर पनि होला सायदै पानी हामीले किन्नु परेको जस्तो लाग्छ। त्यहाँ त्यो अवस्था थिएन, अब त्यहाँनिर चाहिँ पानी किन्नुपर्ने अवस्था थिएन अथवा ढुङ्गा बालुवा आदि इत्यादि किन्नुपर्ने अवस्था थिएन।
पूर्वाञ्चलमा बढ्दो पानीको कारोबार, पानी उद्योगको लगानी र आमदानीबारे एकजना उद्योगीसँग कुराकानी तथा जीवन निर्वाह गर्ने मेलो बन्दै गएको पानीको व्यापारसँगै पुनर्वास भएका भूटानी शरणार्थीको हाल खबर पनि सुनाउँछौ।
नर्सिङ होममा काम गर्दै हुन्छ कतिजनाले, कतिजनाले टिचिङ फिल्डतिरै जाँदै हुनुहुन्छ।
कार्यक्रम शुरू गरौं झापा र मोरङमा रहेका भूटानी शरणार्थी र शरणार्थी शिविर आसपासका केही खबरबाट।
पछिल्लो एक वर्षमा 8 लाख मानिस शरणार्थी हुन बाध्य भएका छन्। यो संख्या पछिल्लो एक दशक अर्थात सन् 2000 यताकै सबैभन्दा धेरै हो। विश्व शरणार्थी दिवसका अवसरमा शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग यूएनएचसीआरले यो तथ्याङ्क सार्वजनिक गरेको हो। सन् 2010 अन्त्यतिर कोट डेलाभेरबाट शुरू भएको संकट लिबिया, सोमालिया, सुडान लगायत देशमा फैलिएपछि यो वर्ष विस्थापित हुनेको संख्या बढ़ेको आयोगको भनाई छ। विश्वमा 1,52,00,000 मानिसहरू शरणार्थीको रूपमा रहेका छन्। सबैभन्दा धेरै 27 लाख अफगानीहरू शरणार्थी छन्। यसै गरी 14 लाख इराकी, 11 लाख सोमालियन, 5 लाख सुडानी पनि शरणार्थी छन्। सबैभन्दा धेरै शरणार्थीलाई आश्रय दिने देश भने जर्मनी भएको छ। दिवसका अवसरमा सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले नागरिकलाई शरणार्थी बन्न बाध्य पार्ने द्वन्द्वको अन्त्यका लागि राजनीतिक इच्छाशक्ति र नेतृत्व परिचालन गर्न एकजुट हुनुपर्ने बताउनु भएको। उच्च आयोगका अनुसार नेपालमा अहिले 48,000 हाराहारीमा भूटानी शरणार्थी छन्। यस्तै 15,000 हाराहारीमा तिब्बती शरणार्थी र सोमालिया लगायतका देशबाट आएका 200 भन्दा बढी शरणार्थी रहेको अनुमान छ।
यसैबीच शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको नेपाल कार्यालयकी कार्यवाहक प्रमुख डायन गुडम्यानले भूटानी शरणार्थीको घर फिर्तीको लागि आयोगले पहल गरिरहेको बताउनु भएको छ। जून 20 अर्थात गएको बुधबार परेको विश्व शरणार्थी दिवसको सन्दर्भमा झापाको बेलनागी शरणार्थी शिविरमा भएको कार्यक्रममा बोल्दै उहाँले शरणार्थी र स्थानीय बीचको सम्बन्ध राम्रो रहेकोमा प्रशंसा पनि गर्नुभयो। यस वर्ष विश्व शरणार्थी दिवसको नारा भाग्न बाध्य पारिएको एक व्यक्ति पनि धेरै हो भन्ने तय गरिएको छ।
विद्यालय पढ्दा पढ्दै विजयमा छाडेका शरणार्थी बालबालिकालाई एचआईभी संक्रमण तथा यसबाट बस्ने उपायका बारेमा जानकारी दिइएको छ। शरणार्थी स्वास्थ्यमा क्रियाशील एसियाली चिकित्सक संगठन आमदाले दमकको बेलडाङ्गी 2 शरणार्थी शिविरमा 2 दिने कार्यक्रम गरेर जानकारी दिएको हो। आइतबार सकिएको कार्यक्रममा 150 धेरै शरणार्थी बालबालिका सहभागी रहेका आमदाका अधिकृत किरण बमले जानकारी दिनुभयो। मोरङको शनिश्चर शरणार्थी शिविरमा पनि एचआईभी संक्रमण तथा यसबाट बस्ने उपायका बारेमा भएको छ। त्यहाँ 60 शरणार्थी बालबालिका सहभागी थिए। यसैबीच आमदाले प्रजनन उमेरका शरणार्थी महिलालाई भित्री पहिरन अर्थात कट्टु वितरण गरेको छ। शरणार्थी शिविरमा यो उमेर समूहमा कम्तीमा 10,000 युवती र महिला छन्।
रेडियो कार्यक्रम समृद्धिको यात्रामा हामी झापा र मोरङ तथा त्यही क्षेत्रका शरणार्थी शिविरमा बस्दै आएका भूटानी शरणार्थीले गरेका विभिन्न आर्थिक उपार्जन र जीवनशैलीमा देखिन थालेको परिवर्तनको कुरा गर्छौं। आज हामी पानी प्रयोगका बारेमा शरणार्थीमा आएको परिवर्तनको कुरा गर्छौं। आउनुहोस् सबैभन्दा पहिले लागौ भूटानी शरणार्थी शिविरतिरै।
पानी त किन्नु पर्यो नि, त्यो त अब आफ्नो भरेको पानी बाघ हिँडेपछि त किन्नु पर्यो नि। पानी पनि किनिराखेको छ, चिन्दा त्यस्तै 20-25 अब हिँड्ने टाइम टाइममा किनिरहनु पर्ने हुन्छ। अरू बेला त आफ्नै अब घरमा दुःख सुख भरेर राखे पानी खाइदिन्छौँ होइन। पानी हामी ठुलो त त्यसरी किनेर खाइएको त छैन, परेको थिएन। अब हामी त्यसरी अब हामी भनौँ अब त्यसरी वरपर हिँड्दाखेरि त भाइ पानी पाइन्थ्यो र किन्ने खाने चलन थिएन।
बेडागी एक शरणार्थी शिविर कि हस्तमाया राई, भूटानी गृहस्थ समाज र संस्कृतिमा पानी खासै किनिने वस्तु थिएन। शरणार्थी शिविरमै पनि सहायता संस्थाले धाराको पानी उपलब्ध गराएको छ। तर शिविर बाहिर हिँडुल गर्दा प्लास्टिकका बन्द बोतलको बजारे पानी किन्न शरणार्थी पनि अभ्यस्त बन्दै गएका छन्। बेलनागी दुई शरणार्थी शिविरका खडानन्द शर्मा।
पानी पनि किन्नै पर्ने हुन्छ, हिँड्दाखेरि अब गाडीमा यताउता हिँड्दाखेरि चाहिँ किनिन्छ एक लिटर। आफू जन्मेको ठाउँमा बस्दाखेरि त आफ्नै धारो आफ्नै पदेर सबै थोक मिल्दाखेरि त्यस्तो सोचियो थिएन। जब हामी एउटा रिफ्युजी भएर चाहिँ हिँड्नुपर्ने अवस्था भएपछि चाहिँ रियलाइज गरियो।
टिबी छेत्री शरणार्थीको शैक्षिक सहायता संस्था कारितासमा काम गर्नुहुन्छ। उहाँलाई कामको सिलसिलामा शिविर बाहिर खास गरी दमक आउजाउ गरिरहनु पर्छ। घरबाट पानी नबोकेको दिन उहाँ पसलमा पसेर पानी किनी बोकेर मात्र पुग्नुपर्ने ठाउँतिर लाग्नुहुन्छ।
बजार हिँड्दाखेरि भयो, यताउताबाट हिँड्दाखेरि पानी त किनेर खानुपर्ने हुन्छ, किनभने पानी स्वास्थ्यको लागि अलिकति जताततै खानु पनि भएन। अनि गर्मी हुन्छ कोही बेला, कस्तो हुन्छ सम्झे बेला घरबाट पनि बोक्छु बोतल, न कोही बेला अब घरबाट जहिले नै अब हिँड्ने हुने हुँदैन।
पानी स्वस्थ खानुपर्छ भन्ने चेतना बढ्दै गएको हो,
त्यो त अवश्य नै हो। स्वास्थ्य कहिले पानी एकदम सफा खानुपर्छ स्वास्थ्यको लागि भन्ने कुरो, यो त अवश्य कुरो हो। र प्राय मान्छेले अहिले कतै हिँड्दाखेरि जस्तै आइएममा भयो अरूबाट हिँड्दाखेरि मान्छेले सचेत भएर पानी कसैले उमालेको पानी बोतल हालेर बोकेर हिँड्छन्, कसैले चिसो पानी फ्रिजमा राखेको पानी लिएर हिँड्छन्। त्यो पानी बाटोमा तिर्खा लाग्छ, लाए बेला तिर्खा लाग बेला भेटिँदैन, त्यसले गर्दा बोकेर हिँड्छन् कतिपय मान्छेले। कोही बेला अब नबोके खण्डमा किन्नुपर्ने आवश्यक हुन्छ।
हो, शरणार्थी समाजमा पानी स्वस्थ पिउनु पर्छ भन्ने चेतना त बढ्दैछ, तर कुरा त्यतिमा मात्र सीमित हुँदैन उनीहरूले पानी किनी खानुमा। यो त बेलनागी दुई शरणार्थी शिविरका अमृत बहादुर आचार्यले भने जस्तै शरणार्थीको चालू पुनर्वासले बढाएको क्रय शक्तिको एउटा संकेत पनि हो।
अस्वस्थ पनि हुन्छ, फेरि पानी चाहिँ धेरै मात्रा, पानी चाहिँ जतै हिँड्दा नि त्यो 25 रुपियाँको त्यो मान्छेहरूले त्यो अहिलेकाले त्यो यो रिसेटलमेन्टले गर्दा होला कि त्यो पैसा हुँदैन क्या गन्तीमा आउँदैन पनि होला, यसो 25-30 रुपियाँ जस्तो कुरा त होइन।
पानी त परि जाओस्, दहीमही पनि किन्ने आदत थिएन शरणार्थीको भुटानमा। छिमेकी छिमेकीमा ऐँचो पैँचो मनकै चल्थ्यो भुटानमा। सम्झन त बेलनागी दुई शरणार्थी शिविरका भानु कणेरिया पनि यसै सम्झनुहुन्छ, तर कुरा सुन्दा लाग्छ पानी पिउने मामिलामा उहाँ निकै सचेत हुनुहुन्छ।
अलिक अत्याधिक गरम भयो भने शिविरभित्रै पनि हामी चाहिँ चिसो खान पाए हुन्थ्यो, चिसो पानी पिउन पाए हुन्थ्यो भन्ने हुन्छ। बिजुलीको अभाव छ, यहाँ बाहिर जानुपर्छ। अब एउटा कुरा त इकोनोमिक सेन्समा हेर्दाखेरि उसको युटिलिटीको कुरा पनि हुन्छ होइन, युटिलिटी भनिन्छ जुन पावर अफ सेटिस्फाइङ वान्स भनिन्छ नि, त्यही भएर पनि होला सायदै पानी हामीले किन्नु परेको जस्तो लाग्छ। त्यहाँ त्यो अवस्था थिएन, अब त्यहाँनिर चाहिँ पानी किन्नुपर्ने अवस्था थिएन, अथवा ढुङ्गा बालुवा आदि इत्यादि किन्नुपर्ने अवस्था थिएन। बाटो हिँड्दाओर्दा चाहिँ हामी दिनमा 1-2 बोतल पानी चाहिँ किन्छौँ। जस्तो दुरीको बाटो छ, लामो यात्रा गर्नु छ भने त हामी अब 5-6 बोतल पानी नै किन्नुपर्छ, दममा पुग्नु पऱ्यो भने 1 बोतल पानी किनेर चिसो पानी पिउनै पर्छ।
कतिपय शरणार्थीले शिविर आसपासका बजारमा होटल पनि चलाएका छन्। अरू कहाँ झैं ती होटलमा पनि पानी मनग्गै बिग्दो रहेछ। शिविर आसपासका साना ठूला होटलमा दैनिक 3,000 रुपियाँ हाराहारीको पानी बिकिरहेको पनि विक्रेताहरूका मुखबाट सुनिन्छ। बेडागी दुई शरणार्थी शिविर मुन्तिरको बजारमा होटल गरिरहनुभएका शरणार्थी राजु राई,
अब बेरोजगार भएपछि सानसानो दिनु अब घरको समस्या समाधान गर्नुको लागि चाहिँ अब होटल व्यवसाय यसो गर्दैछु भन्नु पऱ्यो सानो।
तपाईँको होटलमा म देखिरहेको छु विभिन्न पेय पदार्थ सँगसँगै अलिक धेरै चाहिँ पानी राख्नु भएको छ त्यहाँ भित्तामा देखिरहेको छु। कतिको बिक्छ पानी यहाँ?
हजुर, पानी चाहिँ यहाँनिर अहिले कलको पानी दमकल भनिन्छ, दमकलको पानीबाट निकालेको पानी त्यति राम्रो टेस्ट हुँदैन भनेर चाहिँ यहाँ ग्राहकहरूको भन्ने भनाइहरू छ। त्यस कारणले गर्दाखेरि पानी राख्छ, अलिक गर्मीको समयमा त अत्यधिक पानी बिक्छ। चस पनि छेउमा भएको कारणले गर्दाखेरि चसको प्रायः मान्छेहरूले लान्छ, 5-6 बोतल बिक्छ दिनमा। बिकेको बेला अब अस्ति एकै दिनमा 5-6 कार्टन पनि बिकेको छ। त्यस कारणले गर्दाखेरि अब यति बिक्छ भन्नु छैन, अब गइहाल्यो भने 300-400 पानी चाहिँ जान्छ दिनमा।
किन्ने ग्राहकहरू चाहिँ कहाँबाट आउँछन् पानी किन्ने, कहाँ कहाँका हुन्छन्?
पानी किन्ने प्रायः बाहिरकै हुन्छ, प्रायः जस्तो भित्रको पनि आउँछ कहिले। चसको कार्यक्रममा चाहिँ प्रायः भित्रको नै लान्छ पानी। अब फोहोर त भित्र त्यति साह्रो पाइँदैन, र पनि कस्तो हुन्छ भने मान्छेले अब गर्मी आएको बेला सब्जीहरू किन्ने आएको बेला अब जहाँ त्यहीँ होटलको पानी खाँदैनन्। त्यस कारणले गर्दाखेरि फ्रिजको चिसो पानी माग्छ, बाहिरको पानी त्यसरी चिसो हुँदैन, फ्रिजको पानी माग्छ। त्यस कारण फ्रिजको पानीले गर्दाखेरि उनीहरूले पानी किन्छन्। चिसोमा राखेको म 25 लिन्छु 1 बोतल बराबर।
सन् 90 आसपासमा शरणार्थी बनेर भित्रिएका भुटानीहरूलाई झण्डै 2 वर्षपछि मात्रै शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले रेखदेख शुरू गरेको हो। त्यसअघि स्थानीय केही व्यक्ति तथा केही संस्थाहरूले सहयोग गरे पनि खानेकुराको जोहो गर्न भुटानी शरणार्थीलाई हम्मे हम्मे परेकै हो। हिजो आज जीवनशैली बदलिएको छ भन्ने थाहा पाउन पानीको व्यापार नै काफी छ। यो व्यापार पूर्वाञ्चलमा खुबै फस्टाएको छ। पानीको व्यापार कारोबार लगानी र कमाईबारे झापाको दमक 10 रहेको भूदेव पिय उद्योगका संचालक तथा पूर्वाञ्चल पानी उद्यमी संघ तदर्थ समितिका संयोजक रामप्रसाद पोखरेलका कुरा सुनौ।
पूर्वाञ्चलमा पानीको व्यापार शुद्ध पानी पिउँ शुद्ध एउटा जीवन स्वास्थ्यपूर्वक जिउँ भनेर सबैको मनसाय हुन्छ होइन। अहिलेको परिस्थितिमा हाम्रा चाहिँ घर टहरा विभिन्न गल्लीहरू विभिन्न चाहिँ अब आर्सेनिकयुक्त पानी जमिन मुनिको आएको ट्युबवेलको पानी विभिन्न भएकोले गर्दाखेरि जनमानसमा यसको माग धेरै नै छ। करिब करिब पूर्वाञ्चलमा 60,000 लिटर पानी दैनिक खपत छ सबै फ्याक्ट्री उद्योगबाट गएर।
उद्योगहरू चाहिँ कति छन् रे अहिले पूर्वाञ्चलमा?
उद्योगमा यकिन त हामीले कोही उद्योग बन्द छन्, कोही उद्योग जीर्ण अवस्थामा छन्, कोही उद्योग चाहिँ सुचारू हुँदैछन् र कोही उद्योग चाहिँ धाराशायी भएर पनि गइसके। एउटा हामी प्रतिस्पर्धा हामी उद्योगीभित्रकै प्रतिस्पर्धाले गर्दाखेरि ती उद्योगहरूमा अहिले यकिन हामीले समेट्न सकिरहेका छैनौँ। 19 हामीले जति साथीहरू भेला भयौँ त्यसको आधारमा भनेका थियौँ र यो एउटा चाहिँ सर्टकटमा हाम्रो भेला भएकोले गर्दा मोटामोटी जतिजना भेला भयौँ त्यतिलाई नै हामीले गनेका थियौँ र सुन्नमा आइरहेछ 4-5 उद्योग बन्द पनि भएका छन् र खुल्नेवाला अवस्थामा नै छन्। हामी सबै लगाएर ती उद्योगलाई सञ्चालन गर्न हुने पक्षमा पनि छौँ। अहिले चालु 19 छन्।
तिनमा करिब कुल लगानी कति होला?
एउटा उद्योगमा उद्योग चलाउनु परेपछि तपाईँको के हुन्छ भने कसैले तपाईँको ठुलो आवाज आउने जेनेरेटर राखेको हुन्छ 25,000-50,000 लाख रुपियाँमा पाइन्छ। जस्तै म कहाँ साउन्डलेस जेनेरेटर छ होइन त्यसलाई 5-7 लाख रुपियाँ पर्छ। कसैले बजारमा 5 लाख उधारो दिएको हुन्छ उधारो नभई कुनै कारोबार चल्दैन। कसैले 20 लाख दिएको हुन्छ कसैले 30 लाख दिएको हुन्छ र आफू अनुसारको चलाउनेको उद्योगिकै हातमा हुने हो। त्यसमा गाडी चाहियो सानो गाडी चाहियो एउटा लोकल बजार गर्न ठुलो गाडी चाहियो बोतल ल्याउनलाई। लमसममा भन्ने हो भने सरदरमा एउटा उद्योगलाई 80-90 लाख रुपियाँ लगानी पुग्छ। 40 करोड हाराहारीको छेउछाउमा लगानी छ पूर्वाञ्चलमा। जोखिमको व्यापार पनि हो। अब चाहिँ हामीले 10 दिएको माल बजारमा चाहिँ 25 डोबर तेबर दाममा बिक्री भइरहेछ र हामी सङ्गठनमा पनि नभएकोले गर्दा पनि अलिकति अप्ठ्यारो परिरहेछ। हामीसँग एउटा सङ्घ सङ्गठन चाहियो नेपाल सरकारको दायरामा हिँड्ने नेपाल सरकारले तोकेको गुणस्तर अनुसारको चाहिँ पानी दिने केही कमी कमजोरी छ भने सुधार गर्ने भन्ने चाहिँ एउटा मनसायले हामीले तत्कालको लागि तदर्थ समिति गठन गरेको।
करिब 40 करोड जतिको लगानीको कुरा गर्नुभयो। रोजगारी कतिले पाइरहेछन् पानी उद्योगहरूमा पूर्वमा?
मोटामोटी एउटा उद्योगमा 20 हाराहारी रोजगारी हुन्छ, 9-10 कामदार हुन्छ, त्यसमा एउटा टेक्निसियन मान्छे हुन्छ, 2-3 बजारमा बजार प्रतिनिधि हुन्छ, त्यसमा चाहिँ 2 गाडीको ड्राइभर भए भनेपछि मोटामोटी 350-400 रोजगार पाएका छन्। यसै उद्योग मार्फत कसैले पानीकै डिलर लिएर चाहिँ विभिन्न बजारमा विभिन्न ब्रान्चमा चाहिँ बस व्यापार गर्नुभएको छ। उहाँहरूले पानी भनेर बसमा दिनेलाई पनि रोजगार दिएको छ। जस्तै इटरी बस पार्कमा 10 रोजगार पाएका छन् यही पानीकै पानी नै बेच्नलाई। तपाईँको दमक बस पार्कमा पनि देखिन्छ, बिरतामोडमा देखिन्छ।
उद्योग र लगानीको कुरा भयो, अब बजारको कुरा गर्दा पानीको माग के छ, बढ्दो छ कि कस्तो अवस्थामा छ त?
हाम्रो पानीको बजार भनेको अब हामीले यहाँबाट हाम्रो डिलरलाई इटरीमा म 2-3 दिन्छु मेरै कुरा गर्दाखेरि होइन। अब हाम्रो साथीभाइको म संयोजक भएको नाताले सरदरमा सबै उद्योगको कुरा गर्दाखेरि कोही इटरीको साथीहरूले काँकरभेट्टामा डिलर राख्नु भएको छ, कोहीले राजविराजमा दिनुभएको छ। सरदरमा बजार यो नै व्यापारी मेरो हो र यो नै बजार मेरो हो भन्ने भएन व्यापारमा। सहरी क्षेत्रमै पानी बढी खपत भइरहेको छ जहाँ गाडी घोडाको आवत जावत छ।
पानीको गुणस्तरको कुरा गरौँ, एउटा न्यूनतम स्ट्यान्डर्ड न्यूनतम स्तर तह होला नि त के छ त्यो?
पानीको छ, पानीको न्यूनतम गुणस्तर भने 6.5 pH नेपाल सरकारले तोकेको मापदण्ड 6.5 pH पानीलाई चाहिँ गुणस्तरीय मानेको छ र हामीले बेला बेलामा 2-3 महिनामा उहाँहरूले चाहिँ खाद्य प्रविधिबाट अनुगमनको लागि आउनुहुन्छ र उहाँहरूले हाम्रो पानी पनि चेक जाँच गर्नुहुन्छ र चेक जाँचको क्रममा हाम्रो सबै उद्योगीहरूको प्रमाणपत्र पनि दिनुभएको छ, अनुज्ञापत्र दिनुभएको छ, पानीको पीएचको मेन्टेन भएको छ छैन त्यो दिनुभएको छ।
पूर्वाञ्चल पानी उद्यमी संघ तदर्थ समितिका संयोजक रामप्रसाद पोखरेलका कुराबाटै थाहा भयो पूर्वी नेपालका झापा र मोरङमा पानीको उद्योग र व्यापारका कुरा। अब चाहिँ एकैछिन चर्चा गरौं जीवन निर्वाह गर्ने मेलो बन्दै गरेको पानीको व्यापार बारे।
सरले पनि किनेर खान्छन्, यहाँभित्र आइएमको स्टाफहरूले पनि गाउँमा पनि खान्छन्, बाटोले पनि खोज्छन्, अनि यहाँ कहिले काहीँ टुरिस्टहरू पनि आउँछन् नि त तिनीहरूले पनि खान्छन्। भित्र क्याम्पका मान्छेले पनि खोज्छन्, कसै कसैले खान्छन् भित्र कहिले पनि। सजिलो पनि थोकन बोको खा त हिँडो चिसो फ्रिजमा राखिदिएको हुन्छ चिसो 4-5 दिनमा लगभग 7 दिनमा 7 दिनसम्ममा जान्छ।
बेलडाँगी 2 शरणार्थी शिविर बाहिरको बजारमा रहेको होटलकी सञ्चालक तारा कटेल केही वर्ष अघिसम्म हिँड्दा हिँड्दैको बटुवा तिर्खाउँदा बाटा आडैको कुनै घरमा पसेर पानी मात्र होइन घटघटी महिनै पिएर बाटो लाग्ने चलन फेरिएको छ।
हिजो आज पानी बिक्री हुन थालेको छ। शहर बजारमा खुलेका पानी कारखानाले पानीलाई बोतलमा प्याक गरेर बेचिरहेका छन्। झापा दमक 11 रहेको आक्वामेरी कारखानाकी संचालक मन्जु बोहरा,
दिनको हाम्रो त्यही 200 कार्टन जति हुन्छ होइन, यसमा हाम्रो 4 लेडिज हुन्छ, 3 जेन्ट्स हुनुहुन्छ, जस्तो मार्केटिङको लागि जान्छ होइन। यो हाम्रो यहाँदेखि विराटनगर जान्छ होइन, विराटनगर काकरभिट्टा धुलाबारी बिर्ता मोड चन्द्रडी भद्रपुर होइन, इटाभट्टा भयो, अनि यता चाहिँ इटरी पथरी उल्लाबारी, अनि धेरै चाहिँ हाम्रो यी लोकल मार्केटै हुन्छ होइन। लोकल मार्केट चाहिँ अब भ्यानले गर्दाखेरि धेरै सजिलो छ, र अहिले चाहिँ पानीको भाउ पनि अब अलिकति बढेको छ हाम्रो सबैतिर, अब सबै मिटिङ बसेर सबैजना भएर बढाएको छ।
पानी प्राणी र चराचर जगतको जीवन तन्तु हो, यो सबै जीवितलाई सधैँ चाहिन्छ। पानी भएर मात्र पुग्दैन, यो स्वस्थ पनि हुनुपर्छ। जमिनबाट बिजुलीको सहायताले निकालेको पानी कसरी बोतलमा भरेर प्याक गरिन्छ त? दमक 10 भूदेव पानी कारखानाकी प्राविधिक पुनम पोखरेल,
यहाँ एउटा फिल्टर राखेको छ होइन, त्यो फिल्टरबाट फिल्टर भएपछि अनि भित्र मिसिनहरूमा जान्छ, भित्र पनि फिल्टरहरू छन् धेरैवटा, त्यहाँबाट बनिएर अनि हाम्रो फिक्स पानी ट्याङ्कीमा जम्मा हुन्छ, अनि त्यहाँबाट हामी भर्ने ठाउँमा सुरु गर्छौँ।
जमिन मुनिबाट निकालेको पानी त होला नि?
हजुर, जमिन मुनिबाट निकालेको छ। मिसिन सबै वास गरिसकेर त्यसको फोहोर मैला वास गरिसकेपछि मिसिन स्टार्ट गर्छौँ, मिसिन स्टार्ट गरेपछि पानी आउन थाल्छ। आरओहरू छ होइन, फिल्टरहरू छन् धेरै खालको, त्यहाँ अब जस्तै हामीले त्यो एउटा किटाणु मार्ने एउटा मेसिन जस्तो सानो के फिट गरिदिनु भएको छ त्यो, त्यहाँ अनि डोजिङ गर्नुपर्छ, त्यस्तो त्यस्तो प्रक्रियाहरू छन् भित्र।
कारखानाबाट उत्पादित पानी बोतलमा भरी कार्टुनमा लगाएर बजारमा पुर्याइन्छ। उपभोक्ताले किनेर खाने बोतलको पानीको बजार दिनदिनै बढ़िरहेको छ। दमक 3 एकजना होटल व्यवसायी गोपाल थापा,
यहाँभन्दा अगाडि प्रायः खै मान्छेले पानी किनेर खाने चलन थिएन होइन, अहिले थोर बहुत अलिअलि अलिअलि बिक्छ नै भनौँ, कहिले त तपाईँको 5-7 बोतल पनि बिक्छन् दिनमा, अब तपाईँको समथिङ 12-13 कस्तो त अब हामीले लिँदै पर्छ। अब त्यहाँ पछाडि भनेको तपाईँको फ्रिजमा लगा चिसो पार होइन, अब त्यो भन्ने बित्तिकै तपाईँको लिए जसरी नै तुरुन्तै आफूले लिँदा ग्रुपमा लिइन्छ, बेच्दाखेरि एउटा एउटा गरेर बेच्नु पर्ने हुन्छ होइन, 6 बेच्दाखेरि 50-60 पानीबाट त्यति हुन्छ।
बिजुलीको अपर्याप्तताका बावजुद पानीका कारखानाले चित्त बुझ्दो कमाई गरिरहेको कारखानाका संचालकहरू बताउँछन्। फेरि आक्वामेरीकी संचालक मन्जु बोहरा,
अहिले हाम्रो त त्यस्तै अब राम्रै चल्दाखेरि अब 80-90 हुन्छ होइन, फाइदा त्यति छ होइन, अब डेली त अब हाम्रो हुन्छ त्यस्तै 20-25 जान्छ डेली होइन, अब
महिनाको नाफा चाहिँ
अब महिनाको त्यही 1-1.5 हुन्छ, त्यसमा अब नाफा पनि अब त्यसैबाट गर्नु पर्यो, अब हाम्रो अब धेरै उयोहरू छ, अब जस्तो उहाँ दिदीहरूलाई अब हामीले राम्रो नै दिएर राखेको छ, अब भ्यानको ड्राइभरहरू।
विष्णु प्रसाद पौडेलको घर पश्चिम नेपालको पर्वत जिल्लाको कुस्मा हो। उहाँको गरिखाने मेलो बनेको छ पूर्वी नेपालको झापा जिल्लाको दमक बेलडाँगी 2 शरणार्थी शिविर छेउको बजार। किराना र कस्मेटिकसँगै उहाँले पानी पनि बेच्नुहुन्छ।
पसलले गरेको छ यहाँ गर्नु त अनि अब यो शरणार्थीले भरे नै चलेको भनौँ होइन, अब यो शरणार्थी नै हुन्थेन भने त यहाँ त खोइ चल्छ जस्तो लाग्दैन। म पनि टाढाबाट आएको, यही शरणार्थी देखेर चल्छ भनेरै आएको, अब त्यही चले अनुसार अब आफ्नो आमदानी पनि चलिरहेछ, खानुलाई पुगिरहेछ। पानी अब त्यस्तै अब होलसेलमा बेच्ने रिटेल बेच्ने भने त अब जान्छ 1 जस्तो दिनमा।
1 पानी बिक्यो भने तपाईँलाई कति नाफा हुन्छ?
अब त्यस्तो फाइदा हेर्ने भने त अब चिसो तातो खोज्छन् कसरी, बरु चिसो भन्यो भने अब बढी लगाइन्छ, अब त्यसलाई फ्रिजमा हाल्नु पर्यो, चिसो बनाउनु पर्यो। 1 फाइदा हुन्छ भनेको तपाईँको लगभग 80-90 आउँछ,
भनेको 12 बेता 80-90 फाइदा हुन्छ।
हजुर,
पूर्वी नेपालमा 40 रुपियाँ हाराहारीको लगानी र प्रत्यक्ष र अप्रत्यक्ष समेत गरी लगभग 1,000 रोजगारीको मेलो बनेको पानी उद्यम नेपाली समाजमा चाँडै अभ्यस्त भएको उद्यम बनेको छ।
पूर्वाञ्चलमा बढ्दो पानीको कारोबारको प्रसंगपछि झापा र मोरङमा रहेका शरणार्थी शिविरबाट पुनर्वास भएका भूटानी शरणार्थीको हाल खबर बुझ्न अस्ट्रेलियातिर लगौं। आज हामीसँग गोलधाप शरणार्थी शिविरबाट सन् 2010 मेमा अस्ट्रेलियाको एडिलेड पुनर्वास भएकी पवित्र दाहाल हुनुहुन्छ। अस्ट्रेलियामा उहाँको जीवन कसरी चलिरहेको छ त सुनौ उहाँकै आवाजमा।
अब पहिला शरणार्थी अवस्थामा हेरेर त अहिले त एकदमै राम्रो छ होइन, यहाँनिर बच्चा बच्चीहरूलाई पनि एकदमै राम्रो भइरहेको छ, एकदम राम्रो छ पहिलाको कम्पेयरमा चाहिँ।
तपाईँ चाहिँ के काम गर्दै हुनुहुन्छ, कसरी चल्दैछ तपाईँको जीवनशैली, जीवनस्तर के छ?
अहिले म चाहिँ एमआरसी हाम्रो माइग्रेन्ट रिसोर्स सेन्टरमा चाहिँ एउटा भोलिन्टियर्सको रूपमा काम गर्दैछु। मतै जो चाहिँ त्यहाँबाट आउनुहुन्छ पहिला आएको दिन चाहिँ एयरपोर्टमा रिसिभ गर्न गइन्छ, त्यसपछि यहाँ आफूले स्कुलमा मेडिकल हुँदै सेन्टरलिङ हुँदै लाने कामहरू गरिराखेकी छु।
त्यहाँ काम गर्दाखेरि तपाईँको कमाई अथवा तपाईँको जीवनस्तर चलाउनलाई के कस्तो भइरहेको छ?
कमाई त खासै छैन, अब एउटा भोलिन्टियर्स भनेपछि चाहिँ एउटा यहाँ केही काम गर्नको लागि चाहिँ अगाडि हामीले भोलिन्टियर्स गरेको हुँदा चाहिँ पछिका दिनमा काम गर्न सजिलो हुन्छ भनेर एउटा भोलिन्टियर खाबको रूपमा अब नयाँ मान्छेहरूलाई साह्रो परेको हुँदाखेरि चाहिँ हामी अलि अगाडि आएर जाने कुदेको ठाउँ चाहिँ लान्छु।
तपाईँको जीवन चाहिँ कसरी चलेको छ त त्यहाँको ठाउँमा, नयाँ ठाउँमा, अस्ट्रेलियाको जीवनमा?
जीवन एकदमै राम्ररी चलेको छ। अब मैले चाहिँ अहिले मेरो बाल बच्चा सानो भएको कारणले गर्दा काम गर्न पाएको छुइनँ, नानीहरूलाई स्कुल लाने ल्याउने काम गर्दैछु र मेरो श्रीमानले चाहिँ अहिले काम गर्दै हुनुहुन्छ।
तपाईँको नानीहरू चाहिँ के कस्तो खालको चाहिँ अनुभव छ उनीहरूको, उनीहरू के भन्छन्?
नानीहरू एकदमै धेरै खुसी छन्। मेरो छोरी पहिला त्यहाँ चाहिँ स्कुल गएको थिइनन्, यहाँ आएर अहिले क्लास टूमा पढ्छु। छोरो चाहिँ सानै 5 वर्षको छ, यहाँ किन्डी गार्डन भनेर चाहिँ प्री स्कुल पहिला स्कुल जानुभन्दा पहिला चाहिँ किन्डी गार्डन पढाएर त्यसपछि लान्छन्। एकदमै खुसी छन्, स्कुल जान धेरै रुचाउँछन्, यहाँको नानीहरूसँगै खेल्छन्।
तपाईँको श्रीमान काम गर्नुहुन्छ भन्नुभयो, उहाँ चाहिँ के काम गर्नुहुन्छ, उहाँको कमाईको अवस्था कस्तो छ?
मेरो श्रीमान चाहिँ नर्सिङ होममा काम गर्नुहुन्छ, कमाई अहिले ठिकै छ, अब 50-60 घन्टा काम गर्नुहुन्छ, $1,200-1,300 कमाउनुहुन्छ, राम्रै छ।
त्यो कमाईले तपाईँको जीवनशैलीलाई बाँच्नलाई के कस्तो छ त?
बाँच्नको लागि खासै गाह्रो छैन, तर काम गर्नु चाहिँ एकदमै जरुरी हुन्छ। अब सेन्टरलिङले गरेको पैसा सफिसियन्ट हुँदैन, त्यही भएर काम गर्यो भने बाँच्नको लागि धेरै सजिलो छ।
तपाईँलाई के त्यहाँ सहायता संस्थाले अहिले पनि सहयोग गरिरहेको छ?
सहायता संस्थाले आएको 6-7 महिनासम्म चाहिँ सहयोग गर्छ। एउटा एमआरसी माइग्रेन्ट रिसर्च सेन्टरले चाहिँ 6 महिनासम्म भोलि लिएर चलाउँछ। त्यसपछि भनेको चाहिँ आफूले पनि अलिकति केही कुराहरू जानेर छ, त्यस्तो सहयोग गर्ने संस्थाहरू धेरै छन्। धेरै चर्चहरू गयो भने फेसिलिटीहरू अब पहिला आउने बित्तिकै धेरै सहयोग पनि गर्छ।
एडिलेडमा पुनर्वास भएका अरू भुटानी शरणार्थीहरूको जीवनशैली कस्तो देख्नु भएको छ, उनीहरू के भन्छन्?
सबैजना खुसी छन्, अब पढे लेखेकालाई चाहिँ बाँच्नको लागि धेरै सजिलो छ। अब आमाहरूलाई चाहिँ टाढा टाढा बसेर अब एउटा कम्युनिटीभित्र नजिक नजिक बस्दाखेरि नै एकदमै राम्रो छ, तर अलिक टाढा बस्नुभएकोहरूलाई चाहिँ अब एक्लै अलिक गाह्रै हुन्छ, अब बोल्ने मान्छेहरू हुँदैन।
त्यहाँ पुनर्वास भएका भुटानी शरणार्थी समाजमा भेटघाट, जान पहिचान, भेटघाट त्यसको अवस्था कस्तो छ, भेटघाट गर्ने चलन के कस्तो छ, कसरी चाहिँ समुदाय बीच मिलेर बस्नु भएको छ?
यहाँ बुढाबुढीको एउटा भेला हुन्छ, जहाँ चाहिँ हाम्रा सिनियर बुढाबुढीहरू भेला हुनुहुन्छ, जहाँ गफ गाफ हुन्छ। एउटा संस्थाले सहयोग गरेर हाम्रै दाजुहरूले भोलिन्टियर्स, दिदी बहिनीहरूले भोलिन्टियर्स गरेर भेला पारेर प्रत्येक बिहिबार भेटघाट भइराखेको हुन्छ।
के भन्छन् त भेटघाटमा बुढाबुढीहरूको अनुभव, त्यहाँ जम्मा हुने भुटानीहरूको अनुभव के कस्तो सुनाउँछन् त?
भेटघाटमा अब गफ गाफ हुने के कस्तो चल्दैछ, कसलाई कस्तो हुँदैछ भन्ने, त्यसरी गफ गर्ने, यहाँका कुराहरूको जानकारीहरू दिने, अस्ट्रेलियामा यहाँहरू यस्ता छन् भनेर गरिने गर्छ। कुनै हप्ता कतै टाढै पनि लगिने गरिन्छ, एकदमै राम्रो छ। त्यहाँनेरि अब हामी अलिकति बिचलेट बढीहरूले चाहिँ प्रायः सबैले काम गर्दै हुनुहुन्छ, अब आमा बाबाहरू चाहिँ स्कुल पढ्दै हुनुहुन्छ, एकदमै समग्रमा भन्दा सबैजना खुसी नै हुनुहुन्छ।
त्यहाँ पुनर्वास भएका भुटानी शरणार्थीले पाउने काम गर्ने कमाई यसको अवस्था चाहिँ के कस्तो छ, कस्ता किसिमका कामहरू पाउँछन् उनीहरूले प्राय?
नर्सिङ होममा काम गर्दै हुन्छ कतिजनाले, कतिजनाले टिचिङ फिल्डतिरै जाँदै हुनुहुन्छ, इन्टरप्रेटिङहरू गर्दै हुनुहुन्छ, इन्जिनियरिङहरू गर्दै हुनुहुन्छ, पढ्दै हुनुहुन्छ, एकदमै राम्रो अपर्च्युनिटी
जस्तै त्यहाँ घर किन्ने, घर बनाउने, आफ्नो सम्पत्ति जोड्ने, कमाउने यस्ता कुराहरू पनि सुरु भएका छन् भुटानीको। अब
प्राय 30 घर जति भयो घर किन्ने हेतु, हामीले पनि भर्खरै एउटा घर किनेका छौँ, अब नेक्स्ट सर्दै हामी सर्दैछौँ, एकदमै राम्रो छ, सजिलो। अब आफ्नो पैसा पनि ब्याङ्कले लोन,
ब्याङ्क लोनबाट चाहिँ तपाईँले काम गर्नुहुन्छ त्यसो भने?
हजुर, मेरो श्रीमानले काम गर्नुहुन्छ, त्यहीबाट हामीले लोन पाएको।
ब्याङ्कले चाहिँ घर किन्नको लागि पनि लोन दिने सिस्टम कस्तो रहेछ त?
त्यो सिस्टम चाहिँ हामीले अलिकति 20% 30%सम्म डिपोजिट गर्नुपर्दो रहेछ आफ्नो पैसा, अनि त्यस पैसा डिपोजिट गरेपछि एकजनाले काम गर्दाखेरि चाहिँ ब्याङ्कबाट चाहिँ पाउने प्रक्रिया थियो रहेछ, तर यता होम स्टार्ट भन्ने एउटा संस्था छ, त्योबाट चाहिँ हामीले सेन्ट्रल लिङ्क पेमेन्ट खाने मान्छेहरूले पनि इन्कम हेरेर हामीले लोन लिन सक्छौँ।
उहाँ हुनुहुन्थ्यो अस्ट्रेलियाको एडिलेटमा पुनर्वास भएकी पवित्रा दाहाल, पुनर्वास भएका भुटानीहरूको जीवनशैली र अवस्थाबारे टेलिफोनमा कुराकानी गर्दै।
तपाईँ सुन्दै हुनुहुन्छ बद्लिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बद्लिन्दो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम चितुन 96.8 मेचीनगर, कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड र सप्तरङ्गी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भूटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन र उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौ। आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजभाग, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौ। नमस्कार।